الشيطان الرجيم الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وشفينا وحبيب قلوبنا وطبيب نفوسنا مولانا ومولى القائمين جد الحسن والحسين ابي القاسم المصطفى محمد
صلى الله عليه وسلم
وعلى اهل بيته الطيبين الطاهرين المعصومين المغلوبين المنتجبين المنتقبين الغر النعمين ولعنه الله على اعدائهم اجمعين من الان الى قيام يوم الدين اما بعد فقد قال الله الحكيم في القران الكريم وقوله الحق وهو اصدق القائلين بسم الله الرحمن الرحيم فاذكروني اذكركم واشكروا لي ولا تكفرون
اللهم صل على محمد
المؤمنين الى الصلاه क्योंकि अखबार का भी अपन रहा है कि अगर किसी को नींद ना आए तो कुरान मजीद की आयत को पढ़े इन्नल्लाह मलाइकतहु युसल्लून अला नबी या अय्युहल्लज़ीना आमनु सल्लु अलैहि वसल्लमु तस्लीमा
اللهم صل على محمد
محمد को नींद की गोली खाने की जरूरत है तो इस आय का इस्तेमाल ये भी है कि अगर नींद नहीं आ रही है तो आदमी इसको पढ़े तो ये सलवात भी सलाने वाली और एक सलवात होती है मोमिन को और मौलाना को जगाने वाली। हमारे उस्ताद काम करते थे कि वही इंसान पढ़ाई में कामयाब है जो पढ़ाता है। हम पूछते थे कि पढ़ाने वाला कैसे काम का पढ़ने वाला सो सकता है पढ़ाने वाला नहीं सो सकता। तो यही वजह है कुरान मजीद तारीख में हजारों लोग गुजरे हजारों लोगों की वाकई गुजरे जिंदगियां गुजरी लेकिन कुरान में कुछ लोगों के नाम ही मेंशन क्यों किए और उन्हीं वाकयात को अपने नाम में जिक्र किया क्योंकि कुरान मजीद ने सीधा सीधा सा एक मेयार बना दिया है कि अगर इंसान इस मेयार और इस मिलाद पर उतरता है तो उसको याद रखा जाएगा। फज़कुरूनी अज़कुरकुम कि अगर तुमने मेरा जिक्र किया तो मैं तुम्हारा जिक्र करूं अगर तुमने मुझे याद किया तो मैं तुम्हें याद करूं। तो ये तो 1400 साल पहले जब कुरान नाज़िल हुआ तब तक के लोगों के लिए और रिकॉर्ड के कुरान में नाम ले लिया गया या उन लोगों के बारे में उनकी दास्तानें बता दी गई उनके वाकयात बता दिए गए उनके जरिए अहकाम बता दिए गए यहाँ तक कि अगर पूरे हुकूमत के फिरौन में एक शख्स ने अगर जनाब मूसा की छुप कर मदद की तो उसको भी मोमिन आगे फिरौन के नाम से याद कर लिया और हमने उसको कहा मोमिन लोग नहीं जानते कि ये ईमान ले आया लेकिन अल्लाह तो दिलों के राजों को जानने वाला है अल्लाह दिलों के राजों को जानने वाला है लिहाजा उसने इस बात को मेंशन कर दिया कि उस जमाने में भी फिरौन की हुकूमत में फिरौन के चाहने वालों में एक ऐसा था कि जो मेरे मूसा से मोहब्बत करता था मेरी खातिर। तो कुरान मजीद ने एक तो मेयार बना दिया और लोगों को यकीन दिलाने के लिए कुरान में गुज़श्ता लोगों का जिक्र कर दिया और उनमें तकरीबन 29 अंबिया का जिक्र है नाम आया है उनके बारे में जिक्र हुआ है बात हुई है। तो ये तमाम बातें उसकी बुनियाद यह है कि चूंकि उन्होंने अल्लाह को याद किया तो अल्लाह ने उनको याद रखा और सिर्फ एक दिन तहरीर नहीं हो गया बल्कि सुबह कयामत तक जब मुसलमान कुरान पढ़े साहिब ईमान कुरान पढ़े तो उन लोगों के नामों का तज़किरा करें उनके बारे में जाने कि ये कौन थे इन्होंने क्या किया था। तो कुरान मजीद ने संभाला और उसके बाद जो चीज किताब में मेंशन नहीं हुई तो उसको आज तक हमारे और आपके दरमियान जिंदा रहना इस बात की दलील है। न जाने कितने वाकये हुए, कितनी जंगें हुई, कितने लोग मारे गए, लेकिन हर जंग में मुश्किल यह आई कि उन लोगों को भुला दिया गया या उनको याद भी कर लिया गया तो खुद हमारे घर वाले न जाने कितने इंतकाल कर जाते हैं। हम एक साल रोते हैं, दो साल रोते हैं, उसके बाद भूलते नहीं है, लेकिन आंखों से आंसू भी नहीं निकलते। लेकिन इमाम हुसैन अलैहिस्सलाम का मसाला आखिर वो कौन सा मसाला है कि रफ्ता रफ्ता नम हुई जाती है आंखों की जमीन, ऐसा लगता है मुहर्रम का जमाना आ गया। खुद ब खुद इंसान के जहन में हुसैन की उस मजलूमियत की आवाजें आने लगती हैं और इंसान दिल से गिरिया करे। शर्त सिर्फ और सिर्फ मुतवज्जे होने की। ऐसा नहीं है कि मसलन बहुत से कहते हैं हमें तो आंसू नहीं आते, क्योंकि आप मुतवज्जे नहीं। एक इंसान मिसाल के तौर पर मेरे एक दोस्त है, वो 15 मिनट से अपनी घड़ी को साफ कर रहे हैं। वो बहुत देर से साफ करते रहे, साफ करते रहे, जैसे ही सीधे बैठे उन्होंने कहा क्या टाइम था, तो उन्होंने दोबारा देखा, अभी तो आप 15 मिनट से घड़ी को देख रहे थे, जब वक्त पूछा तो आप था, बोले साहब मैं साफ कर रहा था, इसमें टाइम ही नहीं लगा। तो मालूम यह हुआ कि अगर इंसान तवज्जो ना दे तो छोटे से डायल पे जो सुइयां नजर आए, और इंसान चाह रहा है कि बगैर तवज्जो के साथ में इस्लाम को समझ जाए, अहकाम इस्लाम को समझ जाए, खुदा की जात को समझ जाए, उसकी बात को समझ जाए, 1,24,000 अंबिया को समझ जाए, आसमानी किताबों को समझ जाए, कि कोई ऐसा कैप्सूल बने तो उसके खाती सारी चीजें मेरे अंदर आ जाए, ऐसा नहीं है। उसके लिए इंसान को ज़हमत करनी होगी, उसके लिए इंसान को इस तरह की नशिस्त बरगुजार करनी होगी। ये मजलिसें, ये मीलादें हमारी ये नेमत, ये नेमत है कि जिस चीज को हम नहीं जानते हैं वो तमाम का तमाम इल्म आपको पहुंचाया जा रहा है। जाहिर 1 घंटे की हदीस होती है, मजलिस होती है, लेकिन इंसान उसके पीछे कितना मुताला होता है, कितनी तैयारी होती है। एक डॉक्टर जब किसी को प्रस्क्रिप्शन लिखता है तो देखने में तो 2-4 ABCD होते हैं। अगर हम उनसे कहें कि ABCD के पैसे ले रहे हैं आप हमसे, ABCD तो लिखा जाता है और क्या लिखा जाता है, कुछ अल्फाबेट्स लिखता है, लेकिन वो नहीं जानता कि इस फलसफे ABCD को नहीं जानते। बजाहिर कागज पे ये इंग्लिश में कुछ नाम लिखे हैं, लेकिन इस नाम को तुम तक पहुंचाकर तुम्हारी सेहत को सही करने के पीछे हमने कितने पापड़ मेले हैं, अपनी रातों की नींद हराम की है, अपने घर वालों से दूर रहे हैं, तमाम मुश्किलात का हमने सामना किया, तब कहीं जाके ये 2-4 अल्फाबेट तुम्हें लिख पा रहे हैं और बड़ी जिम्मेदारी के साथ। क्यों? क्योंकि बगैर डॉक्टर के मशवरे के। तो जब एक डॉक्टर हमें कोई प्रोस्क्रिप्ट कर देता है, कोई चीज लिख देता है, तजवीज कर देता है, तो उसको हम खाते हैं, और उसके अलावा वो कहता है परहेज भी करना। तो बस खुदा भी यही कहता है कि देखो तुम नेकी को अंजाम देना और हराम से परहेज करना, तो मालूम यह हुआ दवा खाना नेकी है और परहेज करना गुनाह से बचना है। इसकी वजह क्या है? इसकी वजह यह है कि नेकियां जो है वो दवाई की शक्ल में है, इंसान की सेहत को संभालती है, और हराम जो है वो जहर की शक्ल में है। दवाई इतनी जल्दी असर नहीं करती जितनी जल्दी जहर असर करता है, जितनी जल्दी जहर असर करता है उतनी जल्दी दवा असर करती है, वो अपने काम, लेकिन उसमें यह है कि फिर मौत ने चुपके से जाने क्या कहा, जिंदगी खामोश होकर रह गई। अगर जहर खाने का तो इतना मौका ही नहीं है कि उसको कुछ करना पड़े। इस वजह से अल्लाह ने इंसानी रूह की सेहत के लिए वाजिबात को दवा की शक्ल बनाया, अपनी हिकमत के नमूने और करिश्मे दिखाए, और इंसान को जहर से बचाने के लिए उसकी रूह को हराम चीजों से बचाया कि इन हराम का काम अंजाम ना देना। ताकि मसला ये आया कि कुरान मजीद ने कुछ लोगों के वाक़े नकल किए हैं, उनके नाम मेंशन किए हैं, उनको हम पढ़ते हैं, और हमें सिर्फ पढ़ना नहीं चाहिए बल्कि बगौर उसके बारे में तहकीक करनी चाहिए। हमारी ज़्यारतों में भी जैसे ज़्यारत के बारे से का जो सिलसिला चल रहा है उसमें हम पढ़ते हैं बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम अलैका या आदम सिफ़तिल्लाह, अस्सलाम अलैका या अबी वारिसा मुहम्मदिल्लाह, अस्सलाम अलैका या वारिसा इब्राहिम खलीलिल्लाह, अस्सलाम अलैका या वारिसा मूसा कलीमिल्लाह, अस्सलाम अलैका या वारिसा ईसा रूहिल्लाह। आज हमारा मसला हजरत ईसा अलैहिस्सलाम तक आकर पहुंच गया कि आखिर इमाम हुसैन अलैहिस्सलाम को जनाब ईसा अलैहिस्सलाम का जानशीन और वारिस क्यों करार दिया। वो तमाम चीजें देखिए, वारिस में फर्क ये एक यकसानियत होती है कि जब तक वो जिंदा है ये मिल्कियत उसकी है, और अब वो दुनिया से चला गया तो उसका जो विरसेदार होगा उन तमाम चीजों का मालिक होगा। तो अब ये दुनिया बतौर अच्छी तरह से जान ले कि जो कुछ हजरत ईसा अलैहिस्सलाम सच्चाइयां और अच्छाइयां सिखा कर गए हैं उन तमाम चीजों की देखरेख इमाम हुसैन की जिम्मेदारी है। क्योंकि मैं आपकी खिदमत में बता चुका हूं कि दीन अल्लाह का बनाया हुआ कानून है, नबी उसको नाफिज करने वाले हैं और इमाम उसको बचाने वाले हैं। क्योंकि मम्लिकत को चलाने के लिए तीन तरीके की ताकतें चलती हैं, तो इस डिफेंस में हमारे अइमा अथहार अलैहिम सलाम हैं। अब हजरत ईसा अलैहि सलाम को, हजरत ईसा अलैहि सलाम को हमारे यहाँ पर उलुल अज़्म पैगंबर भी माना जाता है, साहिब शरीयत नबी भी जाना जाता है, और उन्होंने जो है बड़ी दीन की खिदमत की, खुदा के पैगाम को पहुँचाया। और सबसे बड़ी बात जो हजरत ईसा अलैहि सलाम के आप अखलाकियात में लाएंगे तो यह है कि वो मोहताजों का साथ देते थे, मजलूमों का साथ देते थे और इंसानियत की इज्जत और कदर मंजिलत करते थे। इमाम हुसैन अलैहिस्सलाम की ज़ात में थे, इमाम हुसैन अलैहिस्सलाम भी घर पे आराम से बैठे थे, चाहते तो मक्का में रह जाते, लेकिन कूफे वालों ने कहा कि फर्जंदे रसूल अगर आप तशरीफ नहीं लाए तो हम रोज़े क़यामत आपका दामन पकड़ेंगे और आपके नाना से शिकायत करेंगे कि हम परेशानी में थे और नवासा रसूल हमारी मदद के लिए नहीं आया। बुलाया इमाम हुसैन को अहले कूफा ने था। तो ये मोहब्बत बशर है, ये करामत बशर को बचाने के लिए इमाम हुसैन अलैहिस्सलाम ने अपनी जान की बाजी लगाई, शराफत इंसानियत को बचाने के लिए अपनी जान की बाजी लगाई, अपने बच्चों की कुर्बानी दी। और इमाम हुसैन अलैहिस्सलाम ने मजलूमों का साथ देने के लिए, चूंकि अहले कूफा बड़े परेशान हो चुके थे उमवी हुकूमत से, बनी उमैया की हुकूमत से परेशान हो चुके थे, माविया ने इनको खोखला कर दिया था, अब वो कहते थे कि अब हमारी इतनी ताकत नहीं है कि हम आपको टैक्स दें, हमें इतनी ताकत नहीं है कि हम अपनी गुर्बत में भी आपका पेट भरें और आपकी सल्तनत आबाद रखें। लिहाजा जुल्म और बर्बरियत और तशद्दुद से एक तरफ जुल्म के जरिए चाहता था हुकूमत करे, दूसरी तरफ शरीयत मोहम्मदी और इंसानियत के कानूनों को पायमाल करना चाहता था। इमाम हुसैन अलैहिस्सलाम ने रूहानियत के जरिए रूहानी गजा फराम की, रूहानी प्रोटेक्शन फराम किया, और अपने जिस्म के जरिए, जिस्मानी ताकत के जरिए, अपने साथियों की कुर्बानी के जरिए बजाहिर लोगों के जहनों में ये बता दिया कि यजीद अच्छा इंसान नहीं है, ये हक जो है बनी उमैया का नहीं बल्कि अहले बैत अलैहिस्सलाम का। अब जनाब ईसा अलैहिस्सलाम है कौन? अपने बच्चों को बताने के लिए, छोटे भाइयों को बताने के लिए दो बहनें हुआ करती, एक का नाम जो था हन्ना था, एक का नाम जो था अशिया था। हन्ना जो थी उनके शौहर का नाम इमरान था, और अशिया जो थी उनके शौहर का नाम जनाबे जकरिया था। जनाबे जकरिया जो थे नबी थे। इमरान की जौजा के भी बच्चे नहीं थे और उनकी बड़ी बहन के भी बच्चे नहीं थे, दोनों पे औलाद थे। लिहाजा बैतुल मक़दस में जनाबे हन्ना ने यह दुआ की कि खुदाया अगर तुमने मुझे साहिब औलाद किया तो मैं अपने उस बच्चे को तेरे बारगाह की खिदमत के लिए नज़र कर दूँ। दुआ कर ली, सिर्फ दिल से दुआ मांगी गई, लिहाजा अल्लाह ने साहिब औलाद किया, लेकिन बच्चा जब हुआ वो लड़की। तो जनाबे हन्ना कहती कि खुदाया तू तो जानता था मेरी नज़र को, मेरी नज़र को तू जानता था कि मैं इस घर में उस बच्चे को नजर करना चाहती हूँ, चढ़ाना चाहती हूँ ताकि इस घर की खिदमत करे, लेकिन तूने बेटी क्यों मुझे दे दी? बहुत से लोग आते हैं हमारे पास, मौलाना बेटे की दुआ कीजिए। इमाम जाफर सादिक अली सलाम इमाम फरमाते थे कि जो अल्लाह सोचता है वो बेहतर है, जो तुम सोचते हो वो बेहतर है। अल्लाह जो अल्लाह सोचता है, जो अल्लाह सोच रहा है उसने सोच के आने दे, इसके लिए दुआ की क्या बात। क्योंकि अजीजों दुनिया के हिसाब से हम चलते हैं और दुनिया ने बेटी को और औरत को बहुत नीचा देखा है। हर दौर में उन्होंने अपने एतबार से उसका इस्तेमाल किया, कहीं उनको कनीज़े बना के रखा, कहीं उन पर जुल्म तशद्दुद किए गए। बहरहाल बहुत से मराहिल हैं जिससे इस्लाम ने उनको निजात दी है। उनको लोग कहते हैं कि साहब इस्लाम का मतलब है औरतों पर। आज मैं आपकी खिदमत में कुछ बातें अर्ज करूँगा ताकि हमारी माँ बहनें भी सुन लें और आने वाले जमाने में अपने बच्चों को या बच्चियों को ये बताएं कि ये अल्लाह ने हमारे साथ जुल्म नहीं किया बल्कि कर्म किया। औरतों के साथ ये सब होता, लिहाजा तारीख ये बन गई थी साहब कि औरत। लेकिन अगर देखा जाए तो अंबियाए किराम से लेके और हमारे अइमा अथहार अलैहिम सलाम तक इन तमाम अफराद की जिंदगानी में जो औरत को इज्जत और शरफ मिला, खुद हजरत इब्राहिम को एक इम्तिहान दिया तो खलील बना दिया, दूसरा इम्तिहान लिया तो नबी बना दिया, तीसरा इम्तिहान लिया तो इमाम बना दिया, इमाम के बनाते गए जब सब कुछ हजरत حضرت ابراہیم کو مل گیا تو خدا نے کہا کہ ابراہیم کوئی اور حاجت ہے، کہا خدایا مجھے ایک بیٹی کا باپ بنا. یعنی تمام چیزوں کے اوپر فوقیت دینا اور بیٹی کی دعا کرنا اس بات کی دلیل ہے کہ اللہ نے ان کو جو بیٹے دیے، دونوں بیٹے نبی، اس نبوت کے بعد جو ہے وہ بیٹی مان رہے ہیں. تو اس بات کے کیا معنی ہے؟ اس کے معنی یہ ہے کہ بیٹی ان کی نظر میں زحمت نہیں ہے بلکہ رحمت ہے. اللہ نے اس کو لڑکے کو نعمت بنا کے بھیجا ہے اور لڑکی کو رحمت بنا کے بھیجا ہے. وہ نعمت کا تو سوال کرے گا لیکن رحمت کا سوال نہیں کرے گا. لڑکا اگر دیا ہے تو اس کی ذمہ داریاں پوچھی جائیں گی کہ کیا کیا ہوا، اور پھر خواتین کو خوش ہونا چاہیے. کوئی سورہ رجل نہیں آیا، سورہ نساء آیا قرآن میں عورتوں کے بارے میں. وہ شکایت کرتی آیا عورتوں کے بارے میں لیکن سارے حقوق مردوں کے بیان. ایسا نہیں ہے، یہ ایک دوسرے سے ریلیٹڈ بات ہے. حضرت ابراہیم نے اپنے تمام امتحانات اور مدارج کے بعد لڑکی کو مانگا. حضرت موسیٰ علیہ السلام کے زمانے میں آپ نے واقعہ سنا ہوگا کہ جناب خضر ان کو اپنے ساتھ لے گئے، مجھے پورا واقعہ نہیں پڑھنا اور امتحان کا میرے درمیان نہیں بولنا، جو کچھ کروں دیکھتے رہنا. انہوں نے کیا کیا، کشتی میں جس میں بیٹھے اس میں سوراخ کر دیا، ایک خوبصورت سا لڑکا جا رہا تھا اس کو قتل کر دیا، ایک ٹوٹا ہوا گڈھا اس کو بنا دیا. اللہ کیا آپ یہ کیا کر رہے ہیں؟ میں نے کہا تھا جس کشتی میں بیٹھے ہیں آپ، بہرحال آپ ساری باتیں سن چکے ہیں. لیکن وہ جو سوال کیا گیا تھا کہ اس جوان خوبصورت لڑکے کو جناب موسیٰ نے کیوں مار دیا، کیوں مار دیا؟ کہا یہ گھر جا کے اپنے ماں باپ کا قتل کرنے والا تھا. کہا کہ ماں باپ کا قتل تو ویسے بھی ہو گیا جب ان کا بچہ مر جائے گا، ظاہری اور ذہنی طور پہ. تو یہ ہزاروں سال بعد سوال اٹھا تو امام جعفر صادق علیہ السلام کی خدمت میں. اور امام سے پوچھا کہ فرزند رسول، یہ کیا فلسفہ ہے کہ اللہ کا نبی ایک خوبصورت بچے کو مارنے سے اس شک کی بنیاد پہ کہ یہ گھر جا کے اپنے ماں باپ کو مار دے گا، اور اگر بوڑھے ماں باپ مر بھی جاتے تو یہ جوان بچہ تو بچ جاتا، ان کی نسلیں تو بچ جاتی. تو کہا کہ تم سمجھ رہے ہو کہ نسل اس لڑکے سے بچتی، یہ خدا بہتر سمجھتا ہے کہ نسل کس سے بچانی ہے. کہا کہ اس ماں باپ سے ایک بیٹی پیدا ہونے والی تھی جس کو بچانے کے لیے اللہ نے موسیٰ کو حکم دیا کہ اس بیٹے کو قتل کر دو. کہا کیوں؟ کہا کہ اس بیٹی کے ذریعے بنی اسرائیل کے 70,000 انبیاء اس لڑکی کی نسل سے پیدا ہوئے. 70,000 انبیاء اس لڑکی کی نسل سے پیدا ہوئے. قدرت کا انعام دیکھے کہ اس لڑکی کے ذریعے خدا وند منان یہ نعمتیں تمام بنی اسرائیل کے جو انبیاء ہیں 70,000، یہ تمام کے تمام اس لڑکی کی نسل سے پیدا ہوئے کہ اللہ نے کیا شرف دیا. اب آج ہمیں پتہ چلتا ہے کہ جب وہ موسیٰ علیہ السلام کو بچانے کے لیے 60,000 مصر کے بچوں کو برداشت کر سکتا ہے، تو 70,000 انبیاء کے آنے کو ذریعے کو بچانے کے لیے اس ایک بچے کا قتل کیوں نہیں کر سکتا؟ یہ تمام فلسفہ. لہذا جناب حنا کو بیٹی ملی، جناب مریم ان کا نام رکھا. مریم کے معنی ہوتے ہیں عبادت گزار خاتون. ابھی تک اس بارگاہ میں کسی عورت کو جا کے عبادت کرنے کی اجازت نہیں تھی اور اس کی خدمات انجام دینے کی اجازت نہیں تھی. قدرت نے چاہا کہ میں چاہتا ہوں کہ اس مسئلے کو دور کر دوں تاکہ آدھی دنیا عبادت الہی سے محروم نہ رہ جائے، اور عبادت اس کو عورت کا عبادت کرنا زیادہ ضروری ہے. واجب سب پہ لیکن عورت پہ عبادت کا کرنا زیادہ ضروری ہے، اس کو میں ریزن آپ کی خدمت میں پیش کروں گا. اور ان کو کہا کہ لڑکی لے کے بتا دیا کہ ہم چاہتے ہیں، تو نظر کر چکی ہو. اب انہوں نے کہا کہ اس کی ذمہ داری کون لے گا؟ جناب زکریا کو ان کا کفیل بنایا گیا اور کہا کہ جناب زکریا کے علاوہ اور علماء بھی یہاں رہتے ہیں، کیوں نہ ان کی خدمت میں دے دیا جائے. تو کہا کہ ان سے کہہ دو حنا سے کہ اپنے ہاتھ میں جو پورا اس زمانے میں پورا کیا ہوتا تھا کہ کچھ لکڑی کی ڈنڈیاں ہوتی تھی، راڈس ہوتی تھی، اسٹکس ہوتی تھی، ان کو پانی میں پھینکا جاتا تھا. فطرت یہ ہے کہ لکڑی پانی میں تیرتی ہے، لیکن جب امتحان کے لیے کیا جاتا تھا تو کہا جس کی لکڑی تیر جائے جس کے نام کی، اس کی کفالت میں دیا جائے، اور جس کے نام کی لکڑی ڈوب جائے ان کی کفالت میں نہیں دیا جائے. جب انہوں نے تمام علماء کے نام کی لکڑیاں پانی میں جب پھینکی تو تمام کی تمام ڈوب گئی، اور جناب زکریا کے نام کی جو ہے اسٹک باہر آ گئی اور پانی میں تیرتی رہی. تو معلوم چلا اللہ کے لیے ان کے کفیل اور جناب زکریا بھی نبی ہیں. اب جناب مریم کا ایک چھوٹا سا گھر بنا دیا, اس میں وہ عبادت کرتی ہیں اور وہیں پر رہتی ہیں. جب جناب زکریا ان سے ملنے گئے تو کیا ہوتا تھا کہ جناب مریم کی دو روٹیاں آتی تھیں بن کے, چونکہ وہاں پر عبادت گزار وہاں پہ مسجد میں بیت المقدس میں کھانا بنانے نہیں دیتے تھے, سسٹم نہیں تھا. تو بہرحال علماء کے لیے آتی تھی تو جناب مریم کے لیے بھی آتی تھی. جناب مریم جو دیکھ کر رحم اور ان کا کرم مشہور ہو گیا تھا. اب دیکھنا یہ ہے کہ جب جناب مریم کو غیر عادی طور پہ اللہ کے گھر میں چڑھا دیا گیا تو عورتوں نے ان سے ملنا بند کر دیا کہ اب ہم ان سے ملاقات نہیں کریں گے, یہ تو اللہ والی ہو گئی. قدرت نے کہا کہ ہم جانتے ہیں کس طرح سے ان عورتوں کو تمہارے لیے رحمت بنائیں گے. اب عورتیں بیمار ہونے لگی. جب بیمار ہونے لگی تو ایک عورت مایوس ہو گئی کہ اب کچھ نہیں ہو سکتا, در الہی پر پہنچ گئی. اور جانے کے بعد جناب مریم نے اپنی روٹی میں سے ایک نوالا اس کو دیا, ایک لقمہ دیا, اس لقمے کو کھا کے وہ شفا یاب ہو گئی. اس نے آگے بستی میں بسایا بتایا. اب تو پوری بستی کے بیمار گئے مریم کی روٹی مانگنے جاتے تھے. یعنی وہ مریم جس کو نظر انداز کیا جاتا تھا, مریم کی روٹی سے جو ہے ان کا علاج ہو رہا ہے. مریم کی روٹی سے ان کا علاج ہو رہا ہے. اور جناب مریم ذرا اف نہیں کرتی کہ خدایا یہ دو روٹی آتی ہیں وہ بھی یہ لے جاتی ہے. ایسا کبھی انہوں نے نہیں کیا, یہاں تک کہ جناب زکریا کو بھی نہیں بتایا. ایک مرتبہ جب جناب زکریا آپ کے حجرے میں گئے تو کیا دیکھا کہ مریم مصلے پر بیٹھی ہیں, آپ کے پاس انار رکھے ہیں, انگور رکھے ہیں, سیب رکھے ہیں, اور وہ پھل رکھے ہیں جو اس علاقے میں 100 کلومیٹر تک پائے بھی نہیں جاتے, پائے بھی نہیں جاتے, اور نہ ان کی فصل ہے. جب جناب زکریا نے دیکھا تو کہا کہ مریم یہ کہاں سے ہے؟ کہا کہ یہ سب میرے خدا کے فضل سے ہے, وہ جس کو دیتا ہے وہ حساب دیتا ہے. تو معلوم یہ ہوا, قدرت نے کہا مریم تمہاری سوکھی روٹیاں, چونکہ بستی والے کوئی اچھا کھانا نہیں بھیجتے تھے, بستی والے سوکھی روٹیاں بھیجتے تھے. قدرت نے کہا جو ہمارے نام پر تمہارے ہاتھ لگ جائیں گے تو وہ تبرک بن جائے گی, شفا کا ذریعہ بن جائے گی, لوگوں کے لیے دوا بن جائے گی. لہٰذا جب تم راہ خدا میں ان سوکھی روٹیوں کو دینا شروع کرو گی تو پھر ہم اپنے چاہنے والے کو بھوکا اور پیاسا کیسے رہیں گے؟ تو عزیزو یہ جناب مریم ہیں کہ جو اپنے امتحان میں کامیاب ہوئی. لیکن جناب مریم کو چڑھا دیا گیا تھا, لہٰذا جناب مریم کی شادی ہو نہیں سکی. قانون تھا کہ شادی نہیں ہو سکی. مسئلہ یہ قانون نہیں تھا, قانون ان کا بنایا ہوا تھا, اللہ چاہتا تو توڑ دیتا. لیکن جناب مریم کی شادی کیوں نہیں کرائی گئی؟ اس وجہ سے نہیں کروائی جناب مریم کی شادی کیونکہ جناب مریم کو اللہ نے معصومہ قرار دیا کہ ان کو عصمت کا دیا کہ یہ معصوم ہیں. جناب مریم کو معصوم قرار دیا ہے, لہذا معصوم کی شادی معصوم سے ہو سکتی ہے. اور اس دور میں کوئی ایسا معصوم نہیں تھا کہ جس سے جناب مریم کی شادی ہو سکتی, چونکہ اس دور والے یہ کہہ رہے تھے کہ شوہر جو ہے وہ حاکم ہوتا ہے اور زوجہ جو ہے محکوم ہوتی ہے. تو قدرت نے کہا کہ لوکل قانون ہی صحیح, وہاں کا وہیں کا قانون ہی صحیح, لیکن ہم عصمت کو ظالم کا پر ظالم کو عصمت پر حکومت کرنے نہیں دیں گے, اس کا محکوم نہیں بنائیں گے. لہٰذا جناب مریم, اب ہر عورت کی خواہش یہ ہوتی ہے کہ اللہ جو ہے اس کو صاحب اولاد کرے. عزیز یہ بڑا نازک مرحلہ ہے. تو قدرت نے کہا کہ مریم ہم تمہیں اس آرزو کو بھی پورا کریں گے. اور جناب جبرائیل کو بھیجا اور بہرحال اس نے کہا کہ یہ سیب آپ کھا لیجیے, اور بہرحال وہ تمام باتیں. لیکن عزیز عورت جو ہے وہ تین نسلوں کو سدھارتی ہے, ماں بن کے بچے کی پرورش کرتی ہے, بیٹی بن کے باپ کی خدمت کرتی ہے, اور زوجہ بن کے شوہر کی خدمت کرتی ہے. یہ تمام امور جو گھر کے ہیں یہ عورت کے ہاتھ میں ہیں. آپ دنیا کے کسی کونے میں چلے جائیے, جتنی زبانیں مجھے آتی ہیں اس میں تو میں جانتا ہوں. زبان کو پدری زبان نہیں کہتے, مادری زبان کہتے ہیں. ہندی میں بھی مات بھاشا کہتے ہیں, پتر بھاشا نہیں کہتے. انگریزی میں بھی مدر ٹنگ کہتے ہیں, فادر ٹنگ نہیں کہتے. ام النساء عربی میں بھی کہا جاتا ہے, لیکن باپ کے نام کی زبان نہیں ہوتی ہے. اسی طریقے سے آپ زمین کو آ جائیے, کوئی زمین کو فادر لینڈ نہیں کہتا, پدر گیتی نہیں کہتا, پتر بھاشا پتر بھومی نہیں کہتا, ماتر بھومی کہتا ہے, مادر گیتی کہتا ہے, مادری زمین کہتا ہے, اور مدر لینڈ کہتا ہے. تو یہ کیا وجہ ہے کہ یہ تمام چیزیں تو اللہ کی بنائی ہوئی ہیں اور مرد عورت برابر ہوتے ہیں. عورت کو ذلیل و خوار سمجھا گیا, لیکن اللہ نے کہا کہ ہم جس کو چاہتے ہیں عزت دیتے ہیں, ہم جس کو چاہتے ہیں شرف دیتے ہیں. اب عزیزوں عورتوں کا یہ سوال اور یہ اعتراض ہے کہ خدا جو ہے عورتوں کو تو بڑا پردے میں رہنے کو کہتا ہے, عورتوں کی بڑی لڑکی کی جتنی سوار ہوتی ہے لڑکی کی اتنی نہیں ہوتی ہے, لڑکا ذرا دیر گھر سے آئے تو کوئی نہیں پوچھتا, لیکن لڑکی گھر سے ذرا سی دیر آ جائے تو سوالات کھڑے کر دیتے ہیں, خود نہیں پوچھے تو پڑوس والے سوال کھڑا کر دیتے ہیں. پیدا کے عورت کو کیوں محدود کیا جا رہا ہے؟ عزیزو میری تقریر کا بحث یہ ہے کہ عورت کو محدود نہیں کیا جا رہا ہے بلکہ اس کے سر پہ عصمت کا ایک محبت کا تاج اللہ پہنانا چاہ رہا ہے. وہ یہ بتانا چاہ رہا ہے کہ اس عورت کی اس لیے حفاظت کرو تاکہ جب ہم اس کو ایک عہدہ ایسا دینے والے ہیں کہ یہ دنیا میں ہماری مظہر بن کے جیے گی, مظہر الہی بن کر جیے گی. جب عورت کو ماں کے عہدے سے نوازا جاتا ہے تو یہ ماں جب بنتی ہے تو یہ مظہر خدا بن جاتی ہے, یہ مظہر الہی بن جاتی ہے. خلق اللہ نے کیا, پیدا عورت نے کیا, رزق اللہ نے دیا, ذریعہ عورت بن گئی, محبت اللہ کرتا ہے, رحمان اللہ ہے, لیکن یہ طرز رحمانیت ماں اس کو سکھاتی ہے, زبان اللہ دیتا ہے, بولنا ماں سکھاتی ہے, زمین اللہ دیتا ہے, اس کی کشت دار اس کو آباد ماں کرتی ہے. جہاں جہاں عورت کسی کلچر میں آ گئی تو وہ کلچر آباد ہو کر رہ گیا, جہاں پر اس نے بگاڑ پیدا کر دیا تو نسل تباہ ہو گئی. عزیزوں اس کو اس لیے شرف و عزت کا مقام دیا ہے کہ مرد کو مظہر الہی نہیں بنایا ہے, مظہر حق نہیں بنا کر بھیجا ہے, عورت کو مظہر حق بنا کر بھیجا ہے. وہ اس کے ذریعے نسلوں کی ذمہ داری بنانا چاہتا ہے. عزیزوں اسی وجہ سے کہ جب بچہ بولنا نہیں جانتا اس وقت ماں اس سے گفتگو کرتی ہے. آج تک کسی باپ کو دیکھا ہے کہ بچے سے روتے ہوئے بچے سے بات کرتے ہوئے؟ ضرور میں بھی باپ ہوں, لیکن ہم نہیں کرتے کبھی گفتگو, لیکن ماں اس وقت سے بچے سے بولنا شروع کرتی ہے جب وہ ریپلائی نہیں کر سکتا. اس کی چنگاریوں کو, اس کے رونے کو, اس کی ہنسی کو, اس کی نیند کو, اس کی پریشانی کو, اس کی ذمہ داری کو ماں کے سوا کوئی نہیں سمجھ سکتا. اور عزیزو ہمارے ہاتھ میں ایک ڈیڑھ کلو ایک ڈیڑھ پاؤنڈ کی کتاب ہوتی ہے تو ہم کوشش کرتے ہیں جگہ ملتے ہی رکھ دیں. جب پڑھ کے آتے تھے تو کہتے ہیں جیسے کوئی جگہ ملے, میز ملی تو میز پہ رکھ دیا. گلاس کا کتنا وزن ہے, بس اس کو ہاتھ میں لے کے نہیں بیٹھے کہ فوراً سوچیں کہ بھائی بڑا اچھا ہوا آپ نے رکھی میں. لیکن ماں کبھی جگہ تلاش نہیں کرتی کہ بچے کو رکھ دے, کبھی ماں جگہ تلاش نہیں کرتی کہ بچے کو وہاں پر اٹھا کے رکھ دے, چونکہ وہ بوجھ نہیں سمجھتی ہے, اس پر یہ اللہ کا انعام سمجھتی ہے, اللہ کا انعام سمجھتی ہے, لہٰذا اس کو اپنے سینے سے لگائے رکھتی. رضا سلسلی بہت اچھی بات کہتے ہیں کہ موت کی آغوش میں جب تک کہ سو جاتی ہے ماں, تب کہیں جا کر رضا تھوڑا سکون پاتی ہے ماں, پورا سکون نہیں تھوڑا سکون پاتی ہے. فکر میں بچے کے کچھ اس طرح گھل جاتی ہے ماں, نوجوان ہوتے ہوئے بوڑھی نظر آتی ہے ماں. پیار کہتے ہیں کسے اور ممتا کیا چیز ہے, کوئی ان بچوں سے پوچھے جن کی مر جاتی ہے ماں. زندگانی کے سفر میں گردشوں کی دھوپ میں جب کوئی سایہ نہیں کہتا تو یاد آتی ہے ماں. جاتا ہے پردیش کو جب بھی کوئی نور نظر, ہاتھ میں قرآن لے کر در پہ آ جاتی ہے ماں, کانپتی آواز سے کہتی ہے بیٹا الوداع, جب تلک آئے نظر ہاتھوں کو لہراتی ہے ماں, جب تلک آئے نظر ہاتھوں کو لہراتی ہے. سال بھر میں یا کبھی ہفتے میں جمعہ رات کو زندگی بھر کا صلہ ایک فاتحہ پاتی ہے ماں, زندگی بھر کا صلہ ایک فاتحہ پاتی ہے ماں. گر جوان بیٹی ہو گھر میں اور کوئی رشتہ نہ ہو, ایک نئے احساس کی سونی پہ چڑھ جاتی ہے ماں, ایک نئے احساس کی سونی پہ چڑھ جاتی ہے نا ماں. یہ تو سوچا ہی نہیں ہم نے الگ ہونے کے بعد, جب دیا ہی کچھ نہیں ہم نے تو کیا کھاتی ہے ماں. چھین لیتی ہے وہی اکثر سکون ہے زندگی, پیار سے دلہن بنا کر جس کو گھر لاتی ہے ماں. یہ ہمارے لیے وہ موقع ہیں, یہ وہ باتیں ہیں کہ جس کو ہمارے لیے جاننا ضروری ہے. ہم اپنے بچوں کو بتائیں کہ یہ انعام ہے, حجاب جو ہے اس کے لیے عزت اور احترام ہے, یہ اس کے لیے کراؤن ہے جو اللہ کا دیا ہوا ہے. اللہ نے جناب مریم کو اگر کہیں ایک گھر میں محدود کیا تو لوگوں کو ملنے پر مجبور کر دیا, اور جب اولاد کی تمنا کی تو خدا نے کہا کہ مریم ہم تمہیں صاحب اولاد بھی کریں گے, کیونکہ تم معصومہ ہو اور غیر معصوم سے تمہاری شادی ممکن نہیں ہے, تمہاری شادی ممکن نہیں ہے. جب اولاد ہوئی تو مریم کہتی ہیں کہ لوگ کیا کہیں گے, کہا کہ مریم جب ہم تمہارے ساتھ ہیں تو یہ نہ دیکھو لوگ کیا کہیں گے, بس جو ہم کہتے رہے وہ کرتی رہو. عورتوں نے کہا کہ مریم تم تو تمہارے ماں باپ تو اس طرح کے نہیں تھے, کہ تم بچہ کہاں سے لے کر آئی ہو, بتاؤ یہ کہاں سے آیا؟ تو جناب مریم یہ کوئی جواب نہیں دیتی, کہتی صوم سنت رکھا ہوا ہے, یعنی خاموشی کا روزہ رکھا ہوا ہے. بچے کی طرف اشارہ کرتی ہے, بچے کی طرف اشارہ کرتی ہے, مانا یہ ہے کہ اس سے پوچھ لو, اشارہ اس بات کی دلیل ہے بچہ بھی خاموش ہے, بولنا شروع نہیں کرتا. ایک مرتبہ جیسے ہی بڑے بڑے یہود و نصاریٰ نے پوچھنا شروع کیا کہ تم کون ہو, تو کہا کہ انی عبداللہ آتانی الکتاب وجعلنی نبیا, کہ میں بندہ خدا ہوں, مجھے کتاب دے کر بھیجی ہے اور مجھے نبی بنا کر بھیجا ہے. عزیزو کوئی تعریف نہیں ملتی کہ جناب مریم پر اس کے بعد کسی نے اعتراض کیا ہو. عزت و احترام کی نظر سے دیکھا گیا, عزت و شرف کی نظر سے دیکھا گیا, پر ایک نبی کی ماں بنا دیا گیا اور اس نبی نے اپنی ماں کے پروٹیکشن میں, تو معلوم یہ ہوا کہ نبی وہ ہوتا ہے, عیسیٰ وہ ہیں کہ جو ماں کے کردار کی اور عصمت کو بچا لے, عیسیٰ وہ ہوتے ہیں کہ جو دنیا کو سمجھا دے کہ ہم کیا پیغام لے کر آئے ہیں, عیسیٰ وہ ہیں کہ جو مظلوموں کے حامی بن جائیں. بس عزیز و حسین بھی وہ ہے کہ جس نے شیر سیدہ کی لاج رکھ لی, کربلا میں شیر سیدہ کی لاج رکھ لی تاکہ فاطمہ زہرا اپنے بابا اور 1,24,000 انبیاء کے سامنے سرخرو ہو کر کہہ سکے کہ خدایا میرے اس بچے نے تمام انبیاء کی زحمتوں کو بچا لیا ہے. ہاں عزیز ہو, جناب عیسیٰ علیہ السلام نے بھی ظلم اٹھائے لوگوں کی پر, لیکن کبھی بھی منہ نہیں موڑا, ظلم سے منہ نہیں موڑا. حسین بھی دیکھا کر چلے گئے. جیسے ہی حسین پر ظلم و تشدد کا مسئلہ آیا کہ حسین ہم آپ کو پریشان کر کے رکھ دیں گے, لیکن امام حسین علیہ السلام ان باتوں سے گھبرانے والے نہیں تھے. امام حسین علیہ السلام نے کہا کہ میں اس لیے خروج کر رہا ہوں تاکہ میں اپنے جد کی امت کو بچا لوں, امت کو بچا لوں, اپنے گھر کو بچانے کے لیے حسین نہیں نکلے ہیں. جس نے یہ مشورہ دیا کہ حسین آپ کہاں جا رہے ہیں, حسین ابن علی نے یہی فرمایا کہ آپ صحیح فرما رہے ہیں, آپ جو کہہ رہے ہیں وہ اپنے حساب سے سوچ رہے ہیں, لیکن حسین اس زندگی کو نہیں سوچ رہا ہے, صبح قیامت تک کے مظلوموں کی حمایت کو سوچ رہا ہے. اگر آج حسین اپنے جان کو بچا لے گا تو پھر کل کسی کی جرت نہ ہوگی کہ مظلوم کا ساتھ دے سکے. لہذا چھری کی دھار سے کٹتی نہیں چراغ کی لو, بدن کی موت سے کردار نہیں سکتا. حسین نے تمام کے تمام لوگوں کو بچا لیا, انسانوں کو بچا لیا, اور انسانوں کو ہی نہیں بچایا بلکہ خدا کے دین کو بچا لیا, ان اماموں کی تمام کے تمام انبیاء کی ان زحمتوں کو بچا لیا. امام حسین علیہ السلام کو بات ذاتی والا صفات کہ جنہوں نے اپنی قربانی کے ذریعے اس زمین کو لائق احترام بنا دیا کہ جس پر عالم اسلام اپنا سجدہ کر سکے, جس کی مٹی کو سجدگاہ بنا سکے. عزیزو ہم سجدگاہ پہ کیوں سجدہ کرتے ہیں؟ یہ یادگار ہے اس سجدے کی کہ جس نے تمام سجدوں کو بچا لیا, سجدوں کو بچا لیا. انسان کچھ ساری سے وابستہ ہوتی ہے اور پھر خاک ساری سے کیا ہوتی ہے. یہ وہ ہے کہ جہاں پر اللہ کو اس کی پیشانی انسان کی اس زمین پر گئی اور اس سجدگاہ پہ گئی, خاک شفا پہ گئی. میرے دادا مرحوم کا بڑا اچھا شعر ہے, کہتے ہیں کہ گلوں کا رنگ اڑا اونچے منہ بنا کے چلے, چمن کی خیر ہو چھوکے یہ کس ہوا کے چلے. کہا حسین نے اے کربلا مبارک باد, تیری زمین کو ہم آسماں بنا کے چلے. کہا حسین نے اے کربلا مبارک باد, تیری زمین کو ہم آسماں بنا کے چلے. بنے کی زینتیں پیشانی ہے سجود ملک, تیری غبار کو خاک شفا بنا کے چلے. تیری غبار کو خاک شفا بنا کے چلے. عزیز یہ خاک خاک شفا, یہ خاک خاک شفا یوں نہیں ہے. امام نے اپنے ان پر جان اثاروں کی قربانی دی ہے جس کے سلسلے میں فرمایا ہے وطابت الارض التی فیہا تخرجون, اے میرے چاہنے والوں جہاں آپ دفن ہو گئے اس زمین تابناک بن گئی. زیارت سار اللہ میں پڑھتے ہیں وطابت الارض التی فیہا تخرجون, اور تم کامیاب ہو گئے, واپس فوز عظیمہ, تم سب کامیاب ہو گئے, عظیم درجے پر پہنچ گئے. ہاں عزیزو ماں کا کردار جناب مریم نے لوگوں کو سکھایا, اس کے بعد جناب فاطمہ زہرا سلام اللہ علیہا نے اس کی سرداری کی اور لوگوں کو بتایا کہ اگر صاحب کردار کے ارد گرد کوئی لوگ جمع ہو جائیں تو پھر وہ بھی معصوم منصوص من اللہ نہیں, لیکن ان کا اٹھنا بیٹھنا کردار سیرت کی مثل معصوم ہو جاتی ہے, مثل معصوم ہو جاتی ہے. اچھائی شرط ہے کہ انسان اچھائی کے ساتھ رہے. عزیزو رشتہ اگر دیکھا جائے تو جناب ام لیلہ جو تھی وہ یزید کی بہت نزدیک رشتہ دار تھی, لیکن شہزادی یہ کون ہے کہ بہو کیا بنی, اس گھرانے میں کیا آ گئی کہ بالکل حسین کے ساتھ ساتھ تمام رشتہ داریوں کو چھوڑتے ہوئے حسین کی نصرت کے لیے ام لیلہ. عزیز یہ اہل بیت علیہ السلام ہیں, इनका घराना बड़ा हसास घराना है। इस घर के बच्चे भी बड़ा हसास और दर्क रखते हैं। जब जनाब मुस्लिम की बच्ची के सर पे इमाम हुसैन ने हाथ फेरा था तो बच्ची ने फौरन कह दिया था कि मर्दत रसूल लगता है मेरा बाबा दुनिया से चला गया। ये बड़े हसास बच्चे हैं, ये मामूली खानदान नहीं है, हम सब के लिए इबरत का खानदान है। अजीजो उम्मे लैला ने जब ये देखा कि जनाब परवा अपने लाल को परवार कर, उम्मे लैला ने जब ये देखा कि औन मोहम्मद को जनाब ज़ैनब औलिया मुकाम कुर्बान कर चुके, एक मरतबा अली अकबर को बुलाया और बुलाने के बाद कहा मेरे लाल मैं रोज़े महशर तुम्हारी लाली जनाब सैयदा को क्या वो दिखाऊंगी। मेरे लाल, हर माँ की ये तमन्ना होती है कि उसका जवान उसको नजर आ रहा है, उसका जवान परवान चढ़ता रहे, लेकिन ये करबला की अजीब गरीब माए हैं कि जो अल्लाह की राह में अपने बच्चों को जल्द अज जल्द भेजना चाहती है। हुसैन मजलूम को मजहर इलाही बनाए हुए हैं और बनाकर कहती है कि शहजादे हुसैन हमारी जान आप पर कुर्बान। एक मरतबा अली अकबर को बुलाकर कहा, अली अकबर मैं चाहती हूँ कि तुम भी अपनी कुर्बानी को पेश करो ताकि मैं भी सुर्ख रूह हो सकूं। देखो लैला जब परवाह ने भेज दिया, ज़ैनब औलिया मुकाम ने अपने बच्चों को भेज दिया, अंसार ने अपने बच्चों की कुर्बानी दे दी। एक मरतबा अली अकबर इमाम हुसैन अलैहिस्सलाम की खिदमत में आए और आने के बाद इमाम हुसैन अलैहिस्सलाम से कहा, बाबा मैं ये देख रहा हूँ कि इन लोगों ने आपको मजलूम समझ लिया है। ऐ मेरे मजलूम बाबा, ऐ मेरे गरीब वतन बाबा, अरे मुझे इजाजत दीजिए ताकि मैं अपनी जान को आप पर कुर्बान करूं। एक मरतबा इमाम हुसैन अलैहिस्सलाम ने कहा, अली अकबर अरे तुम्हें तुम्हारी बुबी ज़ैनब ने पाला है, जाओ ज़ैनब से इजाजत लेकर आओ। एक मरतबा अली अकबर जनाब ज़ैनब के खिदमत में आए, ज़ैनब औलिया मकाम जो अपने बच्चों की कुर्बानी पेश कर चुकी है, एक मरतबा सजदा शुक्र कर रही हैं। अली अकबर को देखा, कहा क्या बात है बेटा, तुम्हारे चेहरे पर किस तरह के तासुरात देख रही हूँ। कहा बुबी अम्मा मैं चाहता हूँ मेरे मजलूम बाबा पर कुर्बान हो जाओ। एक मरतबा आपने फरमाया, अली अकबर क्या औन मोहम्मद की कुर्बानी भी तुमको नहीं बचा पाएगी, है मेरे लाल मैं किस तरह से तुम्हें इजाजत दूँ। अली अकबर ने कहा, शायद है माँ बुबी अम्मा, अरे जनाब सैयदा का वास्ता, अरे ऐसा ना हो कि आपको ये जवाब देना पड़ जाए, दादी से कहना पड़ जाए कि जनाब सैयदा कहे कि मेरा लाल तो कुर्बान हो गया, ज़ैनब तेरा लाल कैसे नहीं आया। एक मरतबा जनाब ज़ैनब को ले जनाब ज़ैनब लेके चली, ए भैया अली अकबर की इजाज़त चाहते हैं। वो अली अकबर के जिसका कद कामत जिसका चेहरा मोहरा जो है जनाब रिसालत ख्वाब से मुशाबा, हुसैन अपने इस बच्चे को देखते हैं जो सीरत में सूरत में अपने जद के शबी है। एक मरतबा इमाम हुसैन अलैहिस्सलाम ने अपने जवान बेटे को तैयार किया, जवान बेटे को दूल्हा बनाया, किस तरह से तैयार किया, अली अकबर को खुद से जो लिबास जंगी पहनाया, घोड़े पर सवार किया, सवार करने के बाद कहा बेटा, अरे बेटा अली अकबर जाओ तो जरा मूर्ति के देखते जाना। कहा बाबा क्या बात है। कहा बेटा तुम साहिब औलाद होते तो ये मतलब समझते कि एक जवान बेटा बूढ़े बाप से रुसत होता है तो उसके दिल पे क्या कैफियत होती है। हाँ अजीज हो, जनाब अली अकबर चले तो गए, इमाम हुसैन अलैहिस्सलाम दर खैबा पर बैठ गए। एक मरतबा अजीज हो जंग का नज़ारा देख रहे हैं, अली अकबर जो है मैदान कारजार में है, जंग कर रहे हैं। हुसैन का वो ताकत नहीं रही कि खड़े होकर जंग का मुशाहिदा करे, हुसैन गरीब जलती जमीन करबला पर बैठ गया। जनाब हुसैन के चेहरे पर फिजा की निगाहें, जनाब लैला के चेहरे पर जनाब लैला की निगाहें फिजा के चेहरे पर, ज़ैनब की निगाहें उम्मे लैला के चेहरे पर है। एक मरतबा इस तरह से अली अकबर के हालात को एक दूसरे के चेहरे से जाना जा रहा है। हुसैन के चेहरे का रंग बदला, फिजा ने अपने चेहरे का रंग बदल लिया, उम्मे लैला ने अपने चेहरे का रंग बदला, शहजादे
میں چھپائے بیٹھی ہے, ایسا نہ ہو کہ ماں کے غم کا تاثرات حسین کو مجبور کر دے, حسین کی مظلومیت میں اضافہ کر دے. ایک مرتبہ ان میں لیلا کو بلایا, کہا زینب ان میں لیلا سے کہو کہ وہ میرے لال کے لیے دعا کرے. ارے ماں کی دعا بیٹے کے رت میں جلدی قبول ہوتی ہے, میں علی اکبر کو دیکھنا چاہتا ہوں. ایک مرتبہ ان میں لیلا مصلے پر آئی, اے میرے محبوب, ارے یعقوب سے یوسف کو ملانے والے, میرے کربلا کے یوسف کو یعقوب سے ملا دے, میرے آقا سے ملا دے. ارے لیلا کے ہاتھ دعا کے لیے بلند ہیں. ایک مرتبہ علی اکبر میدان کارزار سے لوٹے, ایک مرتبہ زخموں سے چور, علی اکبر فاتح بیٹا باپ کی خدمت میں آیا, اے میرے بابا, اے میرے بابا آپ زمین پر کیوں بیٹھ گئے, کوئی چوٹ تو نہیں آئی, ارے جسم سے خون بہ رہا ہے, باپ دیکھ رہا ہے. ایک مرتبہ علی اکبر نے کہا, بابا, ارے بابا میں جنگ کو فتح کر کے آیا ہوں, تو بابا اگر مجھے ایک دو گھونٹ پانی مل جاتا تو میں ان کو خطا سا پیانی ہے مرتضیٰ کا پوتا حسین کا لگتے جگر ہوں. ایک مرتبہ حسین نے کہا, بیٹا میرے پاس پانی تو نہیں, لاؤ ذرا اپنی زبان کو میرے دہن میں دے دو. علی اکبر نے اپنی زبان کو حسین کے دہن میں دی, ایک مرتبہ فوراً باہر کھینچ لی. آ بابا, ارے آپ کی زبان میں تو کانٹے پڑے ہیں, عزیز و عرب اس کا استعمال ارے بڑے سخت وقت میں کرتے ہیں, ارے ہمیں کیا معلوم زبان کے کانٹے کیا ہوتے ہیں, ایک وقت گزرا گزرا ہمیں پانی کی تلاش ہو جاتی ہے. ارے حسین, کربلا میں 3 دن پہلے پانی بند نہیں ہوا, پانی ختم ہوا ہے, کربلا میں 7 محرم سے پانی ختم ہوا ہے, پانی تو پہلے سے بند ہو گیا تھا, حسین نے جس دن بندش آب ہوئی تب سے پانی پینا بند کر دیا. ارے یہ نواز رسول صرف 3 دن کا بھوکا پیاسا نہیں ہے.
جزاکم رب تم خیر جزا, کہا بیٹا علی اکبر, کہا بابا آپ کی زبان تو کانٹوں سے بھری ہے,
بابا آپ کس طرح سے تکبر تکلم کر رہے ہیں, معافی طلب کروں. ایک مرتبہ میں اپنی بہن صبرا کو دیکھنا چاہتا ہوں, امام نے اپنی انگشت مبارک کو بلند کیا, دونوں انگلیوں کے درمیان کا بیٹا دیکھو اعداد امامت سے دنیا کی ساری زمینیں پست ہوئی, مدینے کی زمین بلندی پر آئی. ایک مرتبہ امام نے دیکھا کہ نہ روضہ رسول میں سورا ہے نہ بیت شرف میں سورا ہے. ایک مرتبہ کہا میری لاڈلی ہے کہا, علی اکبر پریشان ہوئے, بابا بیمار بہن کو چھوڑ کے آئے تھے, ایسا تو نہیں سورا اس دنیا سے چلی گئی. ایک مرتبہ امام نے فرمایا, نہیں بیٹا علی اکبر, ارے سورا سہنے خانہ میں زیادہ وقت گزارتی ہے. پریشانی سے پریشان نہیں ہے, بلکہ یہ جانتے ہیں کئی لیلہ